मैं खुश नसीब हूं। किस्त नंबर 10। डॉक्टर सिद्दीकी के जाने के बाद यूसुफ और रुकैया कितनी देर ड्राइंग रूम में खामोश बैठे रहे। फिर यूसुफ साहब बोले, रुकैया, खुदा ने हमारी शमसा की किस्मत भी कैसी बनाई है। खुदा उसके लिए कहां कहां से आसानियां पैदा कर रहा है। रुकैया बोली, आप बिल्कुल ठीक कह रहे हैं। शुरू से ही जब कोई मुश्किल आती तो खुदा शमसा के लिए साथ ही आसानियां भेज देता। आखिर हमने शमसा की कहीं शादी भी तो करनी है, अभी उसकी उम्र ही क्या है। माना यह हादसा बहुत बड़ा था, मगर अब शमसा संभल गई है। शमसा अगर मान जाए तो ये रिश्ता मुझे बहुत अच्छा लग रहा है। आप अपनी अच्छी तरह से तसल्ली कर लें, अगर डॉक्टर साहब का बेटा अच्छा हुआ तो ये रिश्ता हो जाए तो इंशाल्लाह हमारी शमसा की जिंदगी बहुत अच्छी गुजरेगी। खुदा हमको मौका दे रहा है कि हम अपनी जिंदगी में अपना फर्ज पूरा कर दें। बाकी के बच्चे भी जवान हो रहे हैं। रुकैया कुछ सोचकर बोल रही थी, ठीक है, मैं कुछ दिनों में अदनान के बारे में मालूमात हासिल करता हूं, बाद में फिर हम शमसा से बात करेंगे। खुदा करे हमारी शमसा की किस्मत की सख्ती खत्म हो जाए। हम जानते हैं हमारी बेटी कैसी है, उसकी तकदीर उसको आसमा रही है। शमसा का इसमें कोई कसूर नहीं। मैं अपनी बच्ची को अच्छी तरह जानती हूं, वो ऐसी नहीं है। रुकैया की आवाज में अपनी बेटी के लिए यकीन झलक रहा था। सच्चाई क्या है ये तो खुदा ही बेहतर जानता है, लेकिन ये बहुत बड़ी बात है कि डॉक्टर साहब शमसा को अपनी बहू बनाना चाहते हैं। ये सिर्फ खुदा का करम है, क्योंकि खुदा जानता है शमसा हमारी बेकसूर है। हमारी तो आज तक ये बात समझ में नहीं आ सकी कि शमसा के साथ ऐसा क्यों हुआ। रुकैया के पुराने जख्म आंखों में खून बनकर आ गए। खामोश हो जाओ रुकैया, हम सब ने अहद किया था कि शमसा के माजी के बारे में न खुद कोई बात करेंगे और ना ही उसको याद दिलाएंगे। बड़ी मुश्किल से शमसा इस हालत से निकली है, अब वो फिर नए सिरे से अपनी जिंदगी और पढ़ाई शुरू कर रही है, और शायद खुदा उसके लिए कोई सबब बना रहा है। यूसुफ की आवाज में बहुत उम्मीदें थी। अभी एक दो माह है ना, फिर देखते हैं वक्त क्या रास्ता निकालता है। शमसा अपने एग्जाम के लिए पूरी तैयारी कर रही थी, सारा घर उसकी हौसला अफजाई कर रहा था। शमसा के एग्जाम बहुत अच्छे हो रहे थे। पता नहीं क्यों कभी कभी शमसा को वहम होने लगता कि शायद वो फिर आए एग्जाम नहीं दे पाएगी, मगर उसका वहम सिर्फ वहम ही रहा। और जिस दिन वो आखिरी एग्जाम देकर आई, उसके चेहरे पर बेहद सुकून और खुशी थी। उसको लगता था वाकई एक ख्वाब था। उसके एग्जाम बहुत अच्छे हुए थे। उस दिन शमसा के चेहरे पर जो खुशी, चमक और रौनक थी, वो बहुत मुद्दत पर घर वालों को देखने को मिली थी, और उसकी इस खुशी में सारा घर निहाल हो रहा था। यूसुफ साहब ने उसी हफ्ते डॉक्टर साहब के बेटे अदनान के बारे में मालूमात हासिल करना शुरू कर दी। अदनान सिद्दीकी वाकई बहुत काबिल इंजीनियर और बहुत अच्छा लड़का था। यूसुफ साहब के दोस्त का एक बेटा कैप्टन फियाज आर्मी में ऑफिसर था। अदनान के बारे में कैप्टन फियाज से सब कुछ पता चल गया। अदनान वाकई बहुत सुलझा हुआ लड़का था और आर्मी में बहुत बड़ी पोस्ट पर था। वो बहुत लायक कैप्टन था और अब वो मेजर की रैंक में था। ये रिश्ता बहुत बड़ी नेमत से कम न था। अच्छी तरह अपनी तसल्ली करने के बाद यूसुफ और रुकैया का ख्याल था कि पहले वो अदनान से खुद बात करें। उससे मिलकर उसको शमसा के बारे में सब कुछ वो खुद बताना चाहते थे, ताकि बाद में कोई परेशानी ना हो। अगर अदनान मुतमईन हो जाएगा तो फिर हम शमसा से बात करेंगे। जब शमसा का रिजल्ट आया तो उसने CSS के एग्जाम में नामी पोजीशन ली थी। उस दिन शमसा के घर में ईद का समा था। एक बार फिर शमसा ने अपनी हिम्मत से अपना आप मनवा लिया था। ये बहुत बड़ी कामयाबी थी। आप तो डॉक्टर से ही बड़ी ऑफिसर बन गई हैं। अब आपको गवर्नमेंट जॉब मिलेगी, घर, कार, नौकर सब कुछ मिलेगा। वाह भाई वाह आपी, आपी आप तो सबसे आगे निकल गई, आपी यू आर ग्रेट। इब्राहिम बार बार शमसा को देखकर कह रहा था। आज घर वालों के चेहरों पर जो मुस्कुराहट थी वो अनमोल थी। हाँ भाई शमसा बेटे, वेल डन, बहुत मुबारक हो, मुझे तुमसे यही उम्मीद थी। अब क्या इरादे हैं? डॉक्टर साहब ने शमसा को फोन पर मुबारक दी और फिर दूसरे दिन ही मिठाई लेकर उनके घर पहुंच गए। यूसुफ और रुकैया ने बहुत खुश दिली से उनका इस्तकबाल किया। भाई अब तो हमारी बेटी बहुत बड़ी ऑफिसर बन गई है। डॉक्टर साहब बेहद खुश थे। ये सिर्फ खुदा का करम और हमारी शमसा की मेहनत और हिम्मत का इनाम है। यूसुफ साहब खुदा के बहुत शुक्रगुजार थे। बिल्कुल, ये खुदा का एहसान है, खुदा ने हमारी बेटी की जिंदगी रोशन कर दी। रुकैया के वास में खुशी थी और वो बहुत खुश थी। और अब शमसा कुछ दिनों बाद तुम्हारी ट्रेनिंग शुरू हो जाएगी और तुम्हारी कामयाब जिंदगी की शुरुआत होगी, डॉक्टर साहब ने खुशी से चमकते हुए शमसा के चेहरे को देखकर कहा। शमसा के चेहरे पर आज खुशी और सुकून दोनों थे। वो बहुत सुलझे हुए अंदाज में सर पर दुपट्टा ओढ़े उनके सामने बैठी हुई थी और आज भी उनको हमेशा की तरह बहुत प्यारी लग रही थी। आज शमसा के चेहरे पर कोई बेचैनी, कोई परेशानी नहीं थी। जी डॉक्टर साहब, जब लेटर आएगा तो पता चल जाएगा कि कौन सी पोस्ट के लिए ट्रेनिंग होगी, शमसा ने बहुत ठहरे हुए अंदाज में कहा। जाते हुए डॉक्टर साहब ने एक बार फिर अपनी ख्वाहिश का इजहार किया और उनसे पूछा कि अदनान के बारे में यूसुफ और रुकैया का क्या ख्याल है और क्या अब तक उन्होंने शमसा से बात की है कि नहीं। आप फिक्र नहीं करें, आप हमें कुछ दिन का वक्त दीजिए, हम इंशाल्लाह शमसा से बात करके आपको इत्तला देंगे, यूसुफ साहब ने मुस्कुराते हुए डॉक्टर साहब को तसल्ली दी। रुकैया एक बार फिर उसी मोड़ पर आ गई थी। अब फिर उसको अपनी बच्ची की रजामंदी चाहिए थी, मगर अब की बार रुकैया अपनी बेटी को किसी नई आसमाश में नहीं डालना चाहती थी। शमसा बहुत मुश्किल से जिंदगी के इस कठिन दौर से गुजरी थी, मगर जिंदगी तो बहरहाल चलती रहती है। मुश्किल हो या आसानी, वक्त रुकता नहीं और वक्त के साथ चलने के लिए फैसले करने पड़ते हैं। रुकैया ने जब शमसा से कहा कि डॉक्टर साहब अपने बेटे का रिश्ता उसके लिए लेकर आए हैं और उनका बेटा आर्मी में मेजर है, तो शमसा कुछ देर खामोश रही। वो समझ गई कि ये रिश्ता उसके माँ बाप को पसंद है और यकीनन उन्होंने अपनी तसल्ली कर ली होगी। माँ की बात सुनकर काफी देर शमसा खामोश रही और फिर उसने जवाब दिया, वो शादी नहीं करना चाहती, वो हरगिज शादी नहीं करेगी और कभी नहीं करेगी। और अब की बार उनको शमसा की ये बात माननी होगी। अभी शमसा ने जिंदगी में कामयाबी का सफर शुरू किया था और उसके लिए उसने कितनी मेहनत और जतन किए थे अपने आप को नए सिरे से कामयाब करने के लिए। उसने नाकामी के जाल को तोड़ने के लिए जी जान से मेहनत की थी। जब डॉक्टर सिद्दीकी को शमसा के इनकार का पता चला तो उन्होंने यूसुफ और रुकैया से दरख्वास्त की कि शमसा से अकेले मिलना चाहते हैं, मगर घर में नहीं, बाहर किसी कैफे में, अगर वो इजाजत दें तो। यूसुफ और रुकैया शमसा के हमरा अपने बच्चों को लेकर लाहौल के बहुत बड़े मॉल में चले गए। वहां एक कैफे में डॉक्टर सिद्दीकी उनके मुंतजर थे। यूसुफ और रुकैया अनीला, सजीला और इब्राहिम को लेकर सामने वाले केएफसी में चले गए और शमसा डॉक्टर सिद्दीकी के टेबल पर उनके सामने रखी हुई कुर्सी पर बैठ गई। शमसा बहुत मुतमईन और पुरसकून थी। शमसा को इस कामयाबी ने बहुत हौसला और हिम्मत दे दी थी। वैसे भी डॉक्टर साहब उसके साथ बहुत शफीक और दोस्ताना रवैया रखते थे। कैफे में इस वक्त बहुत कम लोग थे। तकरीबन एक घंटे बाद जब यूसुफ और रुकैया कैफे में पहुंचे तो उन्होंने देखा शमसा बहुत आराम से डॉक्टर साहब से बातें कर रही है और साथ कॉफी पी रही है। अब सिस्टर मारिया भी वहीं मौजूद थी और बहुत मुतमईन और पुरसकून नजर आ रही थी। माँ बाप को देखकर शमसा मुस्कुराई, उसकी मुस्कुराहट बहुत मुकम्मल थी। शादी के लिए शमसा की सिर्फ एक शर्त थी कि उसको अदनान से खुद बात करनी है। अब शमसा पहले वाली डरी सहमी शमसा नहीं थी, वो कस्टम की बहुत बड़ी ऑफिसर थी। कामयाबी इंसान के अंदर कितना कॉन्फिडेंस पैदा कर देती है, इंसान कितना बहादुर हो जाता है, تعلیم اس کو کتنی ہمت اور طاقت عطا کرتی ہے، شمسہ کو دیکھ کر یہ سمجھا جا سکتا تھا۔ عدنان سے مل کر شمسہ کو بہت اچھا لگا۔ عدنان بہت اچھا لڑکا تھا۔ ایک عجیب بات، اس کو رحیل بالکل یاد نہیں آیا۔ اس کا اور رحیل کا کوئی موازنہ ہی نہیں تھا۔ عدنان بے شک رحیل کی طرح بے حد خوبصورت اور گورا چٹا نہیں تھا، مگر اس کی شخصیت میں ایک انوکھا شارم اور ٹھہراؤ تھا۔ عدنان کا صاف چمکدار گندمی رنگ، ذہانت سے چمکتی ہوئی بھرپور روشن آنکھیں، 6 فٹ سے نکلتا ہوا قد، آرمی آفیسر تھا، اس کا جسم بہت سمارٹ تھا، کتابیں پڑھنے کا بے حد شوقین، کافی حد تک کم گو، مگر جب بولتا تو اس کی بات بہت وزنی ہوتی اور بہت طریقے سے اپنی بات دوسروں پر واضح کرتا۔ شمسہ اپنے بارے مجھ سے ہر بات کرنا چاہتی تھی، مگر نان نے صرف کہہ دیا، مجھے آپ کے بارے میں سب کچھ پتا ہے، آپ مجھ سے پسند ہیں، آپ کو مجھ سے میرے بارے میں کچھ پوچھنا ہے تو ضرور پوچھئے۔ عدنان نے شمسہ کے خاموش ہونے پر اپنے بارے میں خود ہی مختصر بتا دیا۔ عدنان مزاجن بہت سادہ اور زندگی کو بہت آسان طریقے سے گزارنے کا قائل تھا۔ آرمی نے ڈسپلن اس کی زندگی میں شامل کر دیا تھا اور بہت آرام سے اور خوشحال زندگی گزارنے کا قائل تھا۔ شمسہ کی جاب شروع 4 ماہ ہوئے تھے تو عدنان کے ساتھ شمسہ کی شادی ہو گئی۔ ڈاکٹر صاحب کو شمسہ کی صورت میں بہو نہیں، ایک بیٹی مل گئی۔ عدنان کے ساتھ شمسہ کی ازدواجی زندگی بے حد خوشگوار اور پرسکون گزر رہی تھی۔ میرا خیال ہے شمسہ آپ کچھ ماہ کے لیے چھٹی لے لیں، عدنان نے شمسہ کی حالت دیکھ کر کہا۔ ٹھیک ہے، میں اس ہفتے چھٹی کی درخواست دوں گی، شمسہ نے مسکراتے ہوئے چہرے سے کہا، اور پھر وہ دونوں اس گلابی اور نیلے رنگ کے سجے ہوئے کمرے میں چلے گئے جہاں انہوں نے 2 بیبی کارٹ مارکیٹ سے لا کر ڈالے تھے۔ جب شمسہ کی گائنی ڈاکٹر نے اس کو بتایا کہ اس کے گھر جڑواں بچے آ رہے ہیں تو شمسہ اور عدنان کی خوشی کی کوئی انتہا نہ رہی، مگر ڈاکٹر صاحب کو دادا اور یوسف اور رقیہ کو نانا نانی بننے کی خوشی کچھ زیادہ لگ رہی تھی۔ شمسہ نے اپنا ماضی بالکل بھلا دیا تھا، جب خدا نے اتنا کرم کیا تھا، جتنا اس سے قسمت نے چھینا تھا خدا نے اس کو ہزاروں سے ملٹی پلائی کر کے اس کو واپس کر دیا تھا، تو پھر وہ اپنے خدا کی ناشکری کیوں کرتی؟ ویسے بھی ماضی ایک ایسی پہیلی تھی جو سلجھی نہیں تھی، اور پھر شمسہ نے اس کو سلجھانے کی کوشش نہیں کی۔ مال میں جب ڈاکٹر صاحب نے شمسہ سے اکیلے میں بات کی تو اس کو بتا دیا کہ ان کو سب کچھ معلوم ہے، وہ کچھ بھی جو شاید شمسہ کے گھر والوں کو بھی پتا نہیں۔ اس وقت شمسہ کو لگا خدا نے اس کی بے گناہی کا ایک گواہ بنا دیا ہے اور اسے بے آبرو نہیں ہونے دیا۔ عدنان نے شمسہ کو ہر خوشی دی، سب سے بڑی اس کو عزت اور مان دیا، اس کو سرخرو کر دیا۔ عدنان بہت ڈیسنٹ، بہت خوبصورت دل اور سوچ کا مالک تھا۔ اب لگتا تھا اندھیروں کے بعد شمسہ کی زندگی روشنی اور خوشیوں سے بھر گئی ہے، اور اب کچھ ہی دنوں بعد اس کے گھر بھی بچوں کی خوبصورت کہکہوں سے گونجنے والا تھا، اور پھر شمسہ کی زندگی میں پھولوں جیسے خوبصورت اور روئی کے گولوں جیسے نرم و نازک بیٹا اور بیٹی آ گئے، خدا کا بہترین انعام۔ ڈاکٹر صاحب بہت خوش تھے، شمسہ جیسی بہو نصیبوں والوں کو ملتی ہے یا آنکھوں والوں کو، اور پرکھنے والی آنکھ ہر ایک کے پاس نہیں ہوتی۔ شمسہ کو اتنی بڑی گورنمنٹ جاب ملی ہوئی تھی، مگر بچوں کی وجہ سے اس نے 3 ماہ کی لیو لی تھی۔ آج فرسٹ ٹائم وہ جاب پر واپس جا رہی تھی اور کچھ پریشان اور الجھی ہوئی تھی۔ اگر آپ کو مشکل ہے تو جاب چھوڑ دیں، عدنان نے فیصلہ شمسہ پر چھوڑ دیا۔ نہیں، ابھی تو میں جا رہی ہوں، مگر کوشش کروں گی کچھ دن کی چھٹی مل جائے، یہ جاب کرنے میں کچھ آسانی ہو جائے، شمسہ نے مسکراتے ہوئے جواب دیا۔ اس دن لاہور ایئرپورٹ پر اپنے آفس میں تھی کہ شکایت آئی، ایک جوڑا کسٹمر پکڑا گیا ہے، ان کے پاس غیر ملک کی شراب کا پورا ایک کارٹن ہے۔ اس طرح کے معاملات کسٹم آفیسر دیکھتا تھا۔ شمسہ اپنی سیٹ پر بیٹھی ہوئی تھی، اس کا اپنا الگ آفس تھا، جوڑے کو لایا جا رہا تھا۔ شمسہ ان کی فائل دیکھ رہی تھی جو اسی وقت کمپیوٹر پر آ رہی تھی۔ لڑکی برٹش تھی، کافی خوبصورت اور دیکھی ہوئی لگ رہی تھی۔ جیسے وہ اندر آئے تو شمسہ چونکی، یہ شکل، اور پھر فوراً اس کے بعد اس کا ساتھی مرد اندر داخل ہوا۔ بڑی ہوئی شیو، بکھرے ہوئے بال، شرٹ آدھی پینٹ کے اندر اور آدھی باہر، ہاتھ میں اد جلا سگریٹ، یہ شکل کچھ جانی پہچانی لگ رہی تھی۔ نہیں، یہ رہی نہیں ہو سکتا۔ کمپیوٹر پر اس کا نام دیکھ کر شمسہ نے پھر اس لڑکی کی طرف دیکھا، وہ روزی ہی تھی، مگر اس وقت وہ نشے میں دھت تھی۔ اس کی حالت بھی اپنے ساتھی کی طرح غیر ہو رہی تھی، وہ ڈگمگاتے ہوئے قدموں کے ساتھ کچھ بڑبڑا رہی تھی۔ شمسہ کو دیکھ کر رحیل وہیں بت بن کے رہ گیا اور بہت حیرت اور بے یقینی سے شمسہ کو دیکھ رہا تھا، جو آفیسر کی سیٹ پر نائٹ گرے پرنٹڈ ساڑی پہنے کمپیوٹر کی طرف متوجہ تھی۔ بہت خوبصورت ڈھیلے سے جوڑے میں ڈائمنڈ سے چمکتے ہوئے ٹاپس اور لائٹ پنک لپسٹک کے ساتھ وہ بے حد پروقار اور پر اعتماد نظر آ رہی تھی۔ نہیں، یہ شمسہ نہیں ہو سکتی، رحیل یقین نہیں کر پا رہا تھا۔ میڈم، اس جوڑے کے پاس شراب کا ایک پورا کرٹن ملا ہے، کہ اتنی زیادہ شراب اپنے ساتھ نہیں لا سکتی۔ جو آفیسر ان کو لے کر آیا تھا اس نے کاغذات شمسہ کے ٹیبل پر رکھ دیے۔ یہ کیا بکواس ہے؟ روزی انگلش میں زور زور سے بولنا شروع ہو گئی۔ یہ کس طرح کا ملک ہے؟ یہاں انسان آرام سے پی بھی نہیں سکتا۔ انتہائی گھٹیا تم ہو، اور تمہارا ملک بھی تمہارے جیسا ہے۔ اور پھر روزی رحیل کو پتہ نہیں کیا کیا انگلش میں گالیاں دینا شروع ہو گئی۔ شمسہ روزی کی طرف دیکھ رہی تھی، وہ اب بھی گوری تھی مگر شراب نے اس کا حلیہ بگاڑ رکھا تھا۔ خوبصورت سنہری بال، آدھے کلپ کے اندر اور آدھے باہر، تنگ پینٹ سروٹوں سے بڑی ہوئی شرٹ میں وہ عجیب و غریب لگ رہی تھی۔ رحیل بت بنا صرف شمسہ کو تک رہا تھا۔ نہیں نہیں، یہ شمسہ نہیں ہے، اس کا دل کہہ رہا تھا مگر اس کا دماغ نہیں مان رہا تھا۔ بھائی شمسہ، مبارکاں، بھائی مبارکاں، خدا نے تمہیں ایک ساتھ ہی بیٹا اور بیٹی دونوں عطا کر ڈالے۔ بہت بہت مبارکاں ہوں بھائی۔ شمسہ کی کلیگ سارا، جو ہنی مون کے لیے امریکہ گئی تھی، اسی فلائٹ سے واپس آئی تھی۔ وہ خوشی کے مارے دور ہی سے نعرے لگاتے ہوئے کمرے میں داخل ہوئی اور شمسہ کے گلے لگ گئی۔ شمسہ کی شرمیلی سی مسکراہٹ اس کو اور بھی خوبصورت بنا گئی۔ رحیل جو اب تک بے یقینی کی کیفیت میں تھا، اب کنفرم ہو گیا کہ وہ شمسہ ہی ہے، اور اس کے بچے بھی ہیں، بیٹا بھی اور بیٹی بھی۔ اس کو سب کچھ مل گیا، اور یہ اتنی بڑی آفیسر ہو گئی، یقیناً شادی بھی اس نے کسی بڑے آفیسر سے کی ہوگی۔ اچھا شمسہ، یہ تو بتاؤ کہ بچے کس پر گئے ہیں؟ تم پر گئے ہیں یا میجر صاحب جیسے شاندار ہیں؟ لگتا ہے مریم تو تم پہ گئی ہوگی، اور جو عمر صاحب ہیں وہ میجر صاحب جیسے ہوں گے۔ لو، یہ بات بھی کلیئر ہو گئی کہ اس کی شادی کسی میجر سے ہوئی ہے، اتنے بڑے آرمی آفیسر سے، اور یہ خود کسٹمی آفیسر ہے۔ آخر یہ کیسے ہو گیا؟ یہ کیسے مجھ سے آگے نکل گئی؟ شمسہ کس طرح رحیل سے آگے نکل سکتی ہے؟ یہ مجھ سے آگے نہیں نکل سکتی، ہرگز نہیں۔ رحیل ساکت اپنے آپ سے سوال کر رہا تھا، فاروق صاحب آپ یہ کیس ہینڈل کریں، یہ ڈرگ کا کیس آپ ہی ہینڈل کرتے ہیں۔ شمسہ نے فون پر بات کی اور پاس کھڑے آفیسر کو رپورٹ کی فائل دیتے ہوئے کہا، ان کو فاروق صاحب کے آفس میں لے جائیے۔ شمسہ کا لہجہ بالکل نارمل تھا، اور پھر وہ سارا کی طرف متوجہ ہو گئی۔ سارا اپنی ہنی مون کی تصویریں اس کو دکھا رہی تھی۔ آفیسر نے فائل پکڑ کر رحیل اور اس کی ساتھی کو کمرے سے باہر نکلنے کا اشارہ کیا۔ روزی تو کمرے سے نکل گئی مگر رحیل ابھی تک بت بنا وہیں کھڑا تھا۔ آفیسر پھر واپس آیا اور رحیل کا بازو پکڑ کر اس کو کمرے سے لے گیا۔ رحیل کمرے سے جا چکا تھا مگر شمسہ کی سوچ میں ابھی تک اسی طرح پریشان اور حیران کھڑا تھا۔ رحیل کو مدت بعد دیکھ کر شمسہ کو کچھ احساس نہیں ہوا، مگر اس کی حالت دیکھ کر اس کو افسوس ضرور ہوا۔ جس رحیل کو شمسہ جانتی تھی، وہ بہت کامیاب، بہت نفیس، اپ ٹو ڈیٹ، جس کے کپڑے ہمیشہ سٹائلش اور خوشبوؤں سے مہکتے رہتے تھے۔ اگر شمسہ اس کا نام نہ دیکھتی تو پہلی نظر میں یقین بھی نہ کرتی کہ یہ رحیل ہے۔ سوچتی شاید اس سے ملتا جلتا کوئی اور ہوگا۔ خیر مجھے کیا، رحیل کی میری زندگی میں کوئی اہمیت نہیں اور نہ ہی جگہ ہے۔ خدا نے مجھے ایک بہترین ہم سفر عطا کیا ہے اور بہت کامیاب زندگی دی ہے۔ ہزاروں بار خدا کا شکر ادا کرتے ہوئے وہ ایک بار پھر اپنے خدا کا شکر ادا کرنے لگی۔ اسی ویکینڈ پر جب شمسا عدنان کے ساتھ میکے گئی تو یوسف اور رقیہ نے پہلی بار بچوں کو ننیال میں بلایا تھا۔ ڈاکٹر صاحب اپنے پوتے اور پوتی کے ہمراہ تھے۔ بہت پرتکلف کھانا تھا، سب بہت خوش تھے۔ انیلا اور سجیلا کے ساتھ ساتھ اب ابراہیم بھی علامہ اقبال میڈیکل کالج میں پڑھ رہا تھا۔ یوسف اور رقیہ خدا کے حضور ہمیشہ سجدہ ریز رہتے۔ یہ خدا کے احسانات تھے کہ خدا نے ان کا گھر خوشیوں سے بھر دیا تھا۔ ننے منے بچوں کے چاروں طرف سب گھر والے کھڑے تھے۔ بچوں کی ذرا سی مسکراہٹ پورے گھر کو خوش کر دیتی تھی۔ لڑکے کا نام ڈاکٹر صاحب نے عمر صدیقی رکھا تھا اور یوسف اور رقیہ نے اپنی پسند سے بیٹی کا نام مریم صدیقی رکھا تھا، جو سب کو بہت پسند آیا تھا۔ عمر اور مریم کے چاروں طرف سارے گھر والے کھڑے اور بہت خوش تھے۔ بچوں کی ذرا سی مسکراہٹ پورے گھر کو خوش کر دیتی تھی۔ جب رات کو شمسا اپنے گھر جانے لگی تو رقیہ نے اس کو بتایا کہ اس کی پھپھو رضیہ بہت بیمار ہیں۔ یوسف اور رقیہ دو تین دفعہ اس کی عیادت کر آئے ہیں مگر اس کی حالت کچھ اچھی نہیں۔ شمسا، رضیہ تم کو بہت یاد کر رہی تھی، وہ تم سے ملنا چاہتی ہے۔ ماں کی بات سن کر شمسا کچھ دیر خاموش رہی اور پھر بولی، اب کی بار جب آپ جائیں گی تو مجھے بتا دیجیے گا، میں عدنان اور بابا سے پوچھ کر آپ کو جواب دوں گی۔ شمسا کی آواز بالکل نارمل تھی۔ پھر اسی ہفتے رقیہ نے فون کر کے شمسا سے پوچھا کہ جب وہ فارغ ہو تب چلیں گے، تم نے گھر میں پوچھ لیا ہے؟ جی امی، میں نے بابا اور عدنان سے بات کر لی ہے، میں اپنی مرضی سے جا سکتی ہوں۔ شمسا کو کسی طرح کی کوئی پابندی نہیں تھی مگر وہ خود کوئی بھی کام بابا اور عدنان کی اجازت بغیر نہیں کرتی تھی۔ یہ بات ہم جب دوسروں کو عزت دیتے ہیں تو ہم کو کتنی عزت اور محبت ملتی ہے، یہ چیز ہر کوئی نہیں جانتا۔ جب شمسا رقیہ کے ہمراہ پھپھو رضیہ کو ملنے گئی تو قدرے حیران رہ گئی جب اس کی ماں پرانے سے محلے کے ایک چھوٹے سے گھر میں شمسا کو لے کر داخل ہوئی۔ پھپھو رضیہ نے تو ڈیفنس میں اتنی خوبصورت کوٹھی خریدی تھی۔ شمسا چاہتے ہوئے پوچھ نہ سکی۔ اس کے بعد آگے کیا ہوا؟ کیا شمسا اپنی پھپھو رضیہ سے ملیں گی اور اس کو معاف کر دیں گی؟